प्रेयर अफ जाबेज भन्ने तपाईँलाई थाहा छ, याबेजको प्रार्थना, 90सतिर कहिलेतिर हो त्यो, यहाँ अमेरिकामा त्यो त्यो मेसेजको बारेमा अलिकति कुरा भएर त्यो यति धेरै त्यो सानो सानो किताबहरू प्रिन्ट भएको। अनि म नेपालमै बस्थेँ, यहाँ आउँदाखेरि एकजना साथीले मलाई एउटा किनेर दिनुभयो, मैले लिएर गएँ। अनि प्रेयर त्यतिखेर त्यो प्रेयर अफ जाबेज अनि मेरो के भन्छ त्यसलाई वाइडन माई टेरिटोरी होइन, अनि त्यो कुरो याद गर्दै गर्दाखेरि त्यो मेसेज मेरो जुवा हलोको छ। अनि वास्तवमा यो सबभन्दा मुख्य कुरा चाहिँ हामी सबैको जीवनमा परमेश्वरको शक्ति र उहाँको अनुग्रह, उहाँको निगाह, उहाँमा जब हामी जिउन थाल्छौँ, भरोसा गर्न थाल्छौँ, परिस्थिति अथवा कुनै पनि कन्डिसनले केही फरक पार्दैन। परमेश्वरले हाम्रो जीवनमा आशिष ल्याउनुहुन्छ। अनि त्यो प्रेयर प्रेयर अफ जाबेज, त्यो जाबेज याबेज भन्छ क्या नेपालीमा, अनि त्यो चाहिँ पहिलो इतिहास 5 अध्यायमा तपाईँले पाउनुहुन्छ, 9 र 10 पद त्यतातिर होला, याबेजको प्रार्थना। अनि त्यो याबेज भन्ने नाम, जाबेज भन्ने चाहिँ हिब्रूमा त्यो दुःखले पाएको कि के भन्छ, दुःख पाएको होइन पेन, किनभने त्यो छोरा पाउने बेलामा त्यो आमाले चाहिँ धेरै दुःख पाएको। छोरा पाउने दुःख त एउटा भइहाल्यो, अरू कति दुःख होला, तपाईँले त्यो पढ्नुभयो भने त्यहाँ हुन्छ। अनि त्यो छोराको नामै त्यो दुःखको के भनेर राखिदिनु भयो, जाबेज होइन पेन। तर त्यो कन्डिसन र त्यो अवस्थामा जन्मिएको मान्छे पनि त्यो प्रार्थनामा तपाईँले हेर्नुभयो भनेदेखि, पहिलो इतिहास 5 अध्यायको 9 र 10मा उसले परमेश्वरलाई आफ्नो सबै कुरा सुम्पन्छ, परमेश्वरमा भरोसा गर्ने प्रार्थना गर्छ, परमेश्वरसँग अनुरोध गर्छ कि म त केही होइन तर मेरो टेरिटोरी, मेरो के भन्छ एरिया, मेरो चाहिँ फराकिलो बनाइदिनुहोस्। त्यहाँनिर उसले एउटा इमान्दारपूर्वक परमेश्वरमा भरोसाको प्रार्थना गर्छ अनि परमेश्वरले उसलाई आशिष दिनुहुन्छ। त्यसकारणले उहाँको जुवा चाहिँ हामीलाई दिनुहुन्छ अनि हाम्रो बोझ चाहिँ उहाँले लिनुहुन्छ। त्यसैले परमेश्वरलाई भरोसा गर्ने व्यक्ति चाहिँ आशिषित हुन्छ। त्यही कुरा आज पनि त्यही सन्दर्भमा हाउ ब्लेसेड इज द म्यान अनि त्यो हामीले हेर्नेछौँ। अनि तपाईँलाई मैले सबभन्दा पहिला चाहिँ भजन सङ्ग्रहको 1 अध्यायको त्यहाँनिर भजन सङ्ग्रह 1 अध्यायको 6 पद छ, 1 देखि 6 पदसम्म म पढ्न चाहन्छु। त्यसपछि हामी आजको यो वचनलाई हेर्नेछौँ। अनि म अलिकति यो भजन सङ्ग्रहको बारेमा कमेन्ट्रीहरूमा मैले पढाएको थिएन पहिला, अनि कोही कोही कमेन्ट्रीमा चाहिँ एक्चुली भजन सङ्ग्रहको बारेमा डिटेल कुराहरू हुँदो रहेछ होइन, इन्ट्रेस्टिङ। एनिवे, तपाईँलाई केही कुराहरू त्यसको बारेमा भन्न चाहन्छु, तर सुरुमा लेट्स रिड दिस। भजन सङ्ग्रह 101मा चाहिँ, के अरे 100को, के अरे भजन सङ्ग्रह 1:1मा है चाहिँ यस्तो छ, धन्य हो त्यो मानिस जो, अब दुष्ट भन्ने शब्द एउटामा छ, एउटा अनुवाद बाइबलमा चाहिँ भक्तिहीन भन्ने छ होइन। तपाईँलाई म यसबाटै पढ्न चाहन्छु बाइबलबाट, यसमा के लेखा छ त्यसबाट पढ, हरेक अनुवादमा अलिअलि फरक छ। भजन सङ्ग्रह 1, अनि यहाँनिर यस्तो लेखेको छ, धन्य हो त्यो मानिस जो भक्तिहीनहरूको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा उभिँदछ, न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ, तर उसको आनन्द परम प्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा उसले दिनरात मनन गर्दछ। तब ऊ पानीका नदीहरूको किनारमा रोपिएको रुख झैँ हुनेछ, जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउँछ, अनि उसको पात पनि कहिल्यै ओइलाउने छैन, अनि उसले जे गर्दछ त्यो सफल हुनेछ। भक्तिहीनहरू अथवा दुष्टहरू यस्ता हुँदैनन्, तर भूस जस्ता हुन्छन्, जसलाई हावाले उडाई लैजान्छ, यसकारण भक्तिहीनहरू न्यायमा खडा रहने छैन, न त पापीहरू नै धर्मी जनहरूको सभामा खडा रहनेछन्। किनकि परमप्रभुले धर्मी जनहरूको बाटो जान्नुहुन्छ, तर भक्तिहीनहरूको बाटो नष्ट हुनेछ। परमेश्वरले यो वचनमा आशिष दिउन्। वास्तवमा यो भजन सङ्ग्रह एक चाहिँ जसरी नयाँ नियममा येशु प्रभुको वचन, जुन पहिलो वचन उहाँले प्रचार गर्नुभएको, सुरु गर्नुभएको मत्तीमा, मत्तीको सुसमाचार 5 अध्यायमा, वास्तवमा 4 अध्यायको 17 तपाईँले हेर्नुभयो भने उहाँले प्रचार सुरु गर्नुभयो भनेर त्यहाँ, अनि पश्चातापबाट सुरु गर्नुभयो भन्ने त्यहाँ छ। मत्तीको सुसमाचारको पहाडी उपदेश अहिलेसम्मकै सबभन्दा महान वचन भनेर भन्न सकिन्छ, होइन? अनि एकदमै प्रभुले त्यहाँ सम्पूर्ण कुराहरू भन्नुहुन्छ। त्यस्तै भजन सङ्ग्रह एक चाहिँ एकदमै महत्त्वपूर्ण भजन भनेर हामी बुझ्न सक्छौँ। त्यस कारणले अनि त्यो किन महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ हामी अलिकति हेर्नेछौँ। तर सुरुमा तपाईँलाई अलिकति मैले यो भजन पुस्तककै बारेमा, होइन, हामी धेरै जस्तो भजनको पुस्तक चाहिँ दाउदले लेखेको भजन भनेर हामी त्यो खालको विचारमा हुन्छौँ। वास्तवमा भजन सङ्ग्रहमा 150 भजनहरू छन्, अनि 150 भजनहरूमा धेरै दाउदले लेखेका छन्। मलाई लाग्छ 73 भजनहरू, 73 दाउदले लेखेको 150, होइन? तर भजन सङ्ग्रहको बारेमा लेख्दाखेरि चाहिँ धेरै हेर्दाखेरि चाहिँ धेरै व्यक्तिहरूले लेखेका रहेछन् यहाँनिर, होइन? तपाईँलाई सरसर्ती यसको पृष्ठभूमि अलिकति छोटकरी सारांश म दिन चाहन्छु, सायद हामीलाई आशिष हुन्छ। अनि भजन सङ्ग्रह करिब 1000 लाएर लेखिएको, अथवा यो भजन सङ्ग्रह लेखिएको समयको ड्युरेसन करिब करिब 1000। सबैभन्दा पहिले लेखिएको भजन सङ्ग्रह कुन चाहिँ हो भनेर तपाईँलाई सोध्यो भने तपाईँ बाइबल कलेज पढ्नेहरूलाई त थाहा हुन्छ, किनभने त्यसको बारेमा अलिअलि पढ्या हुन्छ। 90 भजन सङ्ग्रह 90 चाहिँ सबैभन्दा पहिला लेखिएको भजन रहेछ। हामीलाई त थाहा थिएन नि, किनभने त्यो 90 नम्बरमा पऱ्यो, होइन? अनि त्यो 90 नम्बरको भजन चाहिँ मसाले उजाड स्थानमा हुँदाखेरि लेखेको भजन रहेछ, जुन चाहिँ 1400 BC खोले
दाजु जेमसी, मैले लेखेको, मैले त्यो भिडियो ट्राई गर्दैछु कि घरे, यता युट्युब भिडियो नआएर
हजुर,
ल्यापटपमा।
हाम्रो भाइ अर्पणलाई थाहा होला सायद, होइन? लेट मी सी इफ देयर इज एनिथिङ आई क्यान डु। के पनि मैले गर्न
इट्स
सक्छु,
ओके दाजु, इम्पोर्टेन्ट छैन, आइम जस्ट ट्राई माइसेल्फ, म आफै ट्राई गर्दैछु कि यहाँ, त्यही भएर घरि यता अन घरि उता अन भइरहेको छ मेरो।
हाम्रो भाइ अर्पणलाई चाहिँ थाहा हुन्छ त्यसको, त्यहाँनिर त्यो हुन्छ। एनिवे, भजन सङ्ग्रहको कुरा है एकदमै इन्ट्रेस्टिङ छ, त्यसैले हामीले यो भजनहरू चाहिँ गाउनुपर्छ, एकदमै फेमिलियर। अनि यो भजनको बारेमा पनि 1 नम्बरको भजन चाहिँ यति महत्त्वपूर्ण छ कि त्यस कारण त्यो 1 नम्बरमा छ, होइन? त्यस कारण हामीलाई अरू भजन आउँदैन भने पनि भजन सङ्ग्रह 1 चाहिँ हामीले कण्ठ गर्दा राम्रो, होइन? धेरै महत्त्वपूर्ण कुरा त्यहाँनिर छ। एनिवे, सो भजन सङ्ग्रह 90 चाहिँ सबभन्दा पहिला लेखिएको, अनि त्यो चाहिँ 1400 BC भनेको चाहिँ येशु प्रभु जन्मिनुभन्दा 1400 BC भन्दा पनि केही वर्ष अगाडि लेखिएको भनेर विश्वास गरिन्छ, होइन? अनि यो भजनहरू चाहिँ एकैचोटि लेखिनुभन्दा पनि यसलाई पटक पटक गरेर जम्मा गरेको रहेछ, होइन? सङ्कलन, त्यसैले हामीले सङ्ग्रह भन्छौँ नेपालीमा। भजन सङ्ग्रह गरेको, जम्मा गरेको विभिन्न व्यक्तिको समूहबाट, उनीहरूले लेखेका चाहिँ होइनन् तर विभिन्न व्यक्तिहरूबाट। त्यस कारणले यहाँनिर अर्को चाहिँ सबभन्दा अन्तिममा लेखिएको भजन चाहिँ 126 रहेछ। भजन 126 चाहिँ सबभन्दा पछि लेखिएको, अनि त्यो चाहिँ 400 BC। सो भजन 90 चाहिँ 1400 भन्दा 1-2 वर्ष अगाडि बिसीमा लेख्यो भनेदेखि भजन 126 चाहिँ 400 BC लेख्यो, त्यो चाहिँ सबभन्दा अन्तिम रहेछ, होइन? त्यसैले त्यो 400 BC र 1400 BCको बिचमा 1000 फरक भयो, 1000 वर्ष, होइन? त्यसैले भजन त्यसरी 1,000 वर्ष मा लेखियो भनेर भन्न सकिन्छ, होइन? अनि यो भजन सङ्ग्रह चाहिँ यसरी लेखिएको थियो। त्यसैले पहिलो भजन लेखिएको र अन्तिम भजन लेखिएको बिचमा चाहिँ 1,000 वर्षको फरक हामी यहाँ यसरी देख्दछौँ। भजन सङ्ग्रह जम्मा गर्ने काम चाहिँ केही मानिसहरूको समूहले गरेका थिए, अनि वास्तवमा ती भजनहरू के भन्छ, ती व्यक्तिहरूले आफैले लेखेका थिएनन्, तर त्यो भजनहरू सायद कहाँ कहाँ लेखिएका थिए होला। त्यो जसरी बाइबल पनि धेरैवटा पत्रहरू लेखिएको थियो, त्यसलाई सङ्कलन गरेर परमेश्वरको आत्माबाट अगुवाई पाएका व्यक्तिहरूले कसरी त्यसलाई मिलाएर अनि सबै कुरा गरेको हामीलाई थाहा छ। त्यस्तै भजन सङ्ग्रहको पनि एउटा प्रोसेस रहेछ। अनि यो 5 पटक लगाएर चाहिँ यो भजनहरू 150 वटा भजनहरू जम्मा गरेको रहेछ, होइन? त्यसैले 150 पहिलो चाहिँ, त्यसैले तपाईँको बाइबलमा माथि हेर्नुभयो भने भजन सङ्ग्रह 1 अध्यायको माथि त्यहाँ के लेखेको छ भने पहिलो भाग, होइन, पहिलो खण्ड अथवा पहिलो भाग भनेर, यहाँनिर मेरोमा पहिलो भाग छ। पहिलो भागमा चाहिँ भजन सङ्ग्रह 1 देखि 41 भनेर लेखेको छ। पहिला चाहिँ 140 वटा भजन अथवा 41 वटा भजन चाहिँ सबभन्दा पहिला जम्मा भयो, अनि 1 देखि 41 सम्म चाहिँ त्यो पहिलो भाग भनेर त्यो पहिलो 5 पटक गरेर त्यो त्यो जम्मा गर्ने काम भएको छ। अनि तपाईँले यहाँ देख्नुहुन्छ पहिलो भागमा चाहिँ 1 देखि 41, तपाईँले अर्को चाहिँ 42 अध्यायको माथि पनि हेर्नुभयो भने त्यहाँदेखि दोस्रो भाग भनेर लेख्नुहुन्छ, 42 देखि 72 सम्म त्यो दोस्रो भागको सङ्कलन रहेछ। त्यसपछि तपाईँले तेस्रो भाग चाहिँ 73 अध्याय, होइन, 72 सम्म त्यो हो, 73 भजन 73मा चाहिँ तेस्रो भाग त्यो चाहिँ 73 देखि 89 त्यो त्यति भजन चाहिँ तेस्रो भागसम्म। चौथो भाग चाहिँ 90 देखि 106 त्यहाँ त्यसको, तपाईँले 90 भजनको माथि त्यो अध्यायको माथि हेर्नुभयो भने चौथो भाग भनेर लेखेको तपाईँले पाउनुहुन्छ। अनि त्यो चौथो भागमा चाहिँ 90 देखि 106 रहेछ त्यहाँनिर, होइन? अनि त्यसपछि 5 भाग 107 देखि 150। त्यसैले 5 पटक लगाएर विभिन्न व्यक्तिको एउटा समूहले यसलाई जम्मा गरेको भनेर हामीले बुझ्दछौँ। अर्को, यसरी भजनहरू 600 वर्ष लगाएर 5 पटक 600 वर्ष लाग्यो यो जम्मा हुनलाई, अनि पाँच कुन कुन सालमा त्यसको अझै धेरै डिटेलमा हेर्न सकिँदो रहेछ, तर तपाईँलाई मैले सारांशमा खालि छोट गरी यो एउटा इन्ट्रेस्ट लागेर तपाईँलाई मैले भनिरहेको छु, होइन? 5 पटक लागेर यो जम्मा भयो भजन। अब भजन एकको कुरा गर्दाखेरि, पहिलो भजन किन यसलाई पहिलो भजनमा राखियो भन्ने कुरा एउटा महत्त्वपूर्ण कुरा छ, किनभने यो पहिला लेखिएको त होइन, तर यो पहिलो नम्बरमा छ किन भन्दाखेरि यो चाहिँ सबभन्दा महत्त्वपूर्ण भजन, होइन? मैले अघि सुरुमै भने यो एक चाहिँ सबभन्दा महत्त्वपूर्ण, यहाँनिर जुन कुराहरू भनिएको छ त्यो सबभन्दा महत्त्वपूर्ण कुरा भनिएको छ, होइन? त्यसमा एक प्रकारले भन्नु भने एउटा सुसमाचारको कुरा छ, होइन? त्यसैले यसलाई 1 नम्बरमा राखियो, अनि यसपछि 2 नम्बरमा जुन राखिएको छ, सो अरू बाँकी भजनहरू जति पनि छन् यो 1 नम्बरको जुन विषय यहाँ सुरु भएको छ त्यसैबाट बगेर गएको छ अथवा त्यसैमा सम्बन्धित छ। अब 1 नम्बरमा चाहिँ 2 किसिमको बाटो अथवा 2 किसिमको मानिसहरूको बारेमा त्यहाँ लेखिएको छ। एउटा चाहिँ धन्य, आशिषित। अब नेपालीमा धन्य भन्ने शब्द छ, वास्तवमा यो धन्य भन्ने शब्द यस्तो रहेछ, अब अङ्ग्रेजीमा चाहिँ हाउ ब्लेसेड इज द म्यान भन्ने 5 वटा शब्द छ, होइन? हाउ ब्लेसेड इज द म्यान। अनि वास्तवमा त्यो हिब्रूमा, यो कमेन्ट्री लेख्नेहरूले, हिब्रू भाषा जान्नेहरूले हिब्रूको कुरा गर्दाखेरि चाहिँ हामीले नेपालीमा चाहिँ धन्य भन्छौँ, होइन? कतिचोटि यो हाम्रो धन्य भने के हो के हो, होइन? अनि यसु प्रभुले मत्ती 5 अध्यायको 3 पददेखि तलतिर पनि धन्य, त्यो बेस, त्यो आशिषित व्यक्ति भन्ने नै हो नि, होइन? अनि हिब्रूमा यो धन्य चाहिँ, यो ब्लेसेड चाहिँ हिब्रूमा चाहिँ प्लुरल रहेछ क्या, भनेको मतलब चाहिँ प्रशस्तताको आशिष पाएको व्यक्ति, पूर्ण रूपमा भरपुरी व्यक्ति। अनि त्यसलाई अङ्ग्रेजीमा खास अर्थ लगाउने हो भने चाहिँ ब्लेसेडनेस, अ लट्स अफ ब्लेसिङ भन्ने अर्थ लगाउनु पर्ने, होइन? हाउ ब्लेसेड, कति आशिष। तर नेपालमा चाहिँ हाम्रो धन्य भन्ने शब्द छ, अब त्यो एकदमै आशिषित भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यस कारणले यो भजन सङ्ग्रहमा जुन कुरा लेखिएको छ अनि त्यहाँ चाहिँ हामीले यसलाई आजको विषयलाई के भनौँ, धन्य हो त्यो मानिस भनेर जुन छ, हाउ ब्लेसेड इज द म्यान, त्यसैले त्यो कुरालाई विचार गर्दै गर्दा त्यो कसको बारेमा भनेको छ त भन्दाखेरि क्रिस्चियनको बारेमा भनेको छ। यो क्रिस्चियन जसरी हामी अस्ति भाइ अर्पणबाट सुनेको छौँ नि, उहाँको जुवा चाहिँ हलुको छ। हामी बोझले लादिएका र थाकिएकाहरू जब उहाँमा आउँछौँ, उहाँको जुवा चाहिँ हलुको र सजिलो, अथवा उहाँद्वारा जिउने कुरा चाहिँ आशित र आशिषित अनि एकदमै विजय जीवन, प्रशस्तताको जीवन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यस कारणले यो हाम्रो क्रिस्चियन जीवनमा अब यो कुरा चाहिँ फेरि हेर्दै जाँदाखेरि के छ भनेदेखि, त्यो धन्य त्यो मानिस जो आशिषित छ, उसको परिस्थितिको कुरा होइन, नट द सर्कमस्टान्सेस, तर परमेश्वरको सम्बन्धको कुरा हो। अब यहाँनिर भजन दुईको कुरा गर्दाखेरि किन भजन दुई चाहिँ एकपछि आउँछ भन्दाखेरि, तपाईँले भजन दुईमा चाहिँ त्यो जो मान्छे दुष्ट छ त्यसको बारेमा, अथवा भजन एकमा पनि एकदेखि तिनसम्म चाहिँ त्यो आशित मान्छेको बारेमा लेखिएको छ, तर त्यो आशिषित मान्छे चाहिँ के कुरा गर्दैन त, पापीहरूसँग बस्दैन, अधर्मीहरूसँग जाँदैन, उनीहरूको सल्लाहमा जाँदैन, त्यो कुराहरू छ होइन। त्यसैले भजन दुई दुई दोस्रो भजनमा चाहिँ चेतावनी दिएको छ त्यस्ता मानिसहरूको लागि होइन। त्यसैले आज दोस्रो भजनको बारेमा त हामी हेर्दैनौँ, तर दोस्रो भजन पनि भजन एकसँग सम्बन्धित त्यहीबाट बगेको कुरा हामी देख्दछौँ। त्यसकारणले अनि तपाईँलाई मैले अघि पढिसकेँ, भजन सङ्ग्रहमा धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन। त्यसकारणले त्यो आशिषित मानिस चाहिँ जब परमेश्वरको धार्मिकता होइन, अङ्ग्रेजीमा गडली म्यान पनि भन्छ, परमेश्वरप्रति धर्मी व्यक्ति भनेको चाहिँ हाम्रो आफ्नो यो धार्मिकता चाहिँ हाम्रो आफ्नो होइन, धर्मी मान्छे भन्छौँ हामी होइन, गडली म्यान भन्छौँ, चट्ट भन्दाखेरि त्यो मान्छेको बारेमा हुन्छ हुन चाहिँ, तर कुनै पनि व्यक्ति गडली धर्मी आफै हुन सक्दैन, उसको क्षमतामा छैन। जसरी अघि जाबेजको याबेजको कुरा गर्दै गर्दाखेरि, जब उसले परमेश्वरमा पुरा भरोसा गर्यो अनि परमेश्वरले उसको साँच्ची नै सिमानाहरू बढाइदिनु भयो, आशिषित बनाइदिनु भयो, अनि हामीले बाइबलमा थुप्रै उदाहरण हामी देख्छौँ, जब मान्छेले परमेश्वरमा भरोसा गर्छ परमेश्वरको आशिष उनीहरूमा आउँछ, परमेश्वरको निगाह उनीहरूमा आउँछ, जुन चाहिँ एउटा आत्मिकी अनन्तसम्मको सम्बन्धको कुरा आउँछ, परमेश्वरसँगको रिलेसनसिपको कुरा आउँछ, सङ्गतिको कुरा आउँछ, जसले गर्दाखेरि उसको जीवनमा चाहिँ परमेश्वर जो हुनुहुन्छ त्यही परमेश्वरबाट आउने कुरा हुन्छ, किनभने सबै कुराहरू चाहिँ परमेश्वरबाट आउँछ होइन। अब यहाँनिर तपाईँले भजन सङ्ग्रह एकको एक दुई तिन पढ्नुभयो भने त्यो आशिषित मान्छेको बारेमा लेखिएको कुरा तपाईँले यहाँ देख्नुहुन्छ। त्यसैले सरसर्थी यसलाई म अब यहाँ भजन सङ्ग्रह एकमा यसको शीर्षक दियो भने फरक फरक कमेन्ट्रीमा फरक फरक छ। एउटा कमेन्ट्रीमा मैले के देखेको थिएँ भने भजन सङ्ग्रह एकको एकदेखि तिनसम्म चाहिँ ब्लेसेड म्यान होइन, अर्को चार पद चाहिँ विकेड म्यान, भनेको चाहिँ त्यो भक्तिहीन अथवा त अथवा दुष्ट मान्छे, अनि पाँच र छ चाहिँ न्याय, परमेश्वरको न्यायको कुरा भनेर यसमा भनिएको छ। यसलाई धेरैवटा शीर्षकहरू दिन सकिएला, तर तपाईँलाई म सरसर्ती अब अलिकति यो भजन सङ्ग्रहको बारेमा एक दुईवटा कुरा, धन्य धन्य, हाउ ब्लेसेड इज द म्यान, धन्य हो त्यो मानिस, त्यसको बारेमा केही कुराहरू भन्न चाहन्छु। त्योभन्दा अगाडि यो भजन सङ्ग्रहको सङ्कलन र यसलाई के गरिन्थ्यो भन्ने कुरामा, जसरी आज हामीले थुप्रै भजनहरू भाइ अर्पणले हामीलाई अगुवाई गर्नुभयो, हामीले गायौँ सँगसँगै। त्यो बेलामा यहुदीहरू इजरायलीहरूको परमेश्वरको मन्दिरमा, विशेष गरी मन्दिरमा जम्मा भएर उनीहरूले भजन गाउँथे। अनि अन्तिम मन्दिर भनेको चाहिँ सोलोमन राजाले बनाएको मन्दिर, अनि त्यहाँ चाहिँ यो भजनहरू सङ्ग्रह गरेर जब मान्छेहरू त्यहाँ भेट्थे उनीहरूले परमेश्वरको आराधनामा यो गाउँथे। अनि त्यो गाउँदै गर्दा उनीहरूको जीवनमा साँच्चै उनीहरू परमेश्वरमा, जुन व्यक्ति धन्य हो अथवा परमेश्वरको सम्बन्धमा छन् कि छैनन्, उनीहरूमा परमेश्वरको आशिषको अवस्था छ कि छैन भन्ने कुरा उनीहरूले आफैलाई जाँच्थे। अब सोलोमन राजाको ले बनाएको मन्दिर, ठुलो मन्दिर भत्किएपछि, नाश भएपछि, पछि फेरि सानो, अलिकति सानो बनाइयो, त्यहाँ पनि यो निरन्तर यो भजन गाउने काम हुन्थ्यो। अनि मानिसहरूले जब जम्मा भएर यो गाउने गर्थे, उनीहरू वास्तवमा परमेश्वरको मार्गमा हिँडिराखेका छन् कि छैनन्। यहाँनिर मुख्य गरेर दुईवटा मार्गको कुरा छ, अनि जहाँ पनि दुईवटा कुरा छ, संसारमा दुई किसिमका मान्छे मात्रै छन्। अब अहिले यतिखेर संसारमा टोटल पपुलेसन कति छ? 8 अरब चान्चुन, होइन? 8 अरब चान्चुनमा हामीलाई थाहा छ धेरैजना क्रिस्चियन छन्, सबभन्दा बढी क्रिस्चियन नै पपुलेसन छ भन्छ। अब परमेश्वरलाई चिनेर सङ्गति गर्ने क्रिस्चियन को होला त्यो परमेश्वरलाई थाहा हुन्छ, हामीलाई थाहा हुँदैन। तर संसारमा सबभन्दा बढी क्रिस्चियन छन्, त्यसपछि सायद हिन्दू अथवा मुस्लिम के छ थाहा छैन मलाई, त्यसपछि अरू धर्म मान्नेहरू छन्। त्यो दृष्टिकोणले हेर्दाखेरि फरक फरक मान्छेहरू छन्, तर बाइबलको दृष्टिले हेर्दाखेरि दुई किसिमको मान्छे छन्। एउटा चाहिँ येशु ख्रिस्टमा जीवन पाएका, नयाँ जन्म पाएका, यो चाहिँ त्यही धन्य त्यो मानिस, होइन? ब्लेसेड, हाउ ब्लेसेड इज द्याट म्यान, किनभने येशु ख्रिस्टमा विश्वास गरेर उनीहरूको पाप क्षमा भएको र उनीहरू परमेश्वरको सम्बन्धमा आएका व्यक्तिहरू। त्यसकारणले जब जब त्यो बेलामा पनि उनीहरूले यो भजनहरू गाउँथे, उनीहरू कुन मार्गमा छ भनेर आफैलाई जाँच्ने उनीहरूले अवसर पाउँथे। अनि त्यो दुईवटा मार्गमध्ये उनीहरू कुन चाहिँ मार्गमा हिँडिराखेका छन्, त्यसले उनीहरूलाई अब सच्चिनलाई अथवा त्यो आफ्नो बाटो। अनि येशु प्रभुले पहाडी उपदेश सुरु गर्नुभन्दा अगाडि भन्नुभएको छ नि, उहाँको मुख्य मेसेज के थियो? पश्चाताप गर्ने, किनभने परमेश्वरको राज्य नजिक आएको छ। त्यसमा जब मान्छेले जाँच्छ कुन चाहिँ मार्गमा हुनुपर्ने हो, कुन चाहिँ मार्गमा छ, यदि गलत मार्गमा छ भने उसले के गर्ने भयो? पश्चाताप गर्ने भयो, भने उसले मन परिवर्तन गर्ने भयो, गलत मार्गलाई छोडेर परमेश्वरको मार्गमा जाने। नेपालीमा पश्चाताप भन्दाखेरि हामीले पछुतो भन्ने, दुःख मान्ने जस्तो सम्झन्छौँ, र वास्तवमा रिपेन्टेन्स भनेको चाहिँ चेन्ज माइन्ड हो, अथवा बाटो, डाइरेक्सन बदलने हो। त्यो दुःख मानेर छाती पिट्ने मात्रै होइन, हामी त परमेश्वरतिर फर्किने हो। अनि त्यो सबै कुरा पनि उहाँले मात्रै गर्न सक्नुहुन्छ, उहाँले सहायता गर्नुहुन्छ, सबै कुरो उहाँमा आधारित छ, होइन? त्यस कारणले धार्मिकताको मार्ग अथवा दुष्ट भक्तिहीनको मार्ग, अनि ती भजन गाउँदाखेरि यी मानिसहरूले आफैलाई जाँच्ने मौका पाउँथे। त्यसरी परमेश्वरको आत्माले उनीहरूको जीवनमा काम गर्थ्यो, इजरायलीहरूको, होइन? अनि आज हाम्रो जीवनमा पनि यी भजनहरूबाट यही कुराहरूको प्रेरणा हामी पाउन सक्छौँ कि हामी धार्मिकताको मार्गमा हिँडिराखेका छौँ कि छैनौँ। अनि आज त अझ प्रभु येशूले के भन्नुहुन्छ? म ढोकामा उभिएर ढकढकाउँछु, कोही मेरो मसँग सङ्गति गर्न चाहन्छ, मसँग आउन चाहन्छ भने ढोका खोलोस्। उहाँलाई हामीले निम्तो दिने, उहाँको निम्तो चाहिँ हामीले हाम्रो हृदयमा उहाँलाई ग्रहण गर्नेछ, निर्णय हामीलाई गर्न दिनुहुन्छ, तर उहाँले निम्तो दिनुहुन्छ। यो कति खुसीको खबर हो, होइन? त्यसकारणले तर जुन चाहिँ मार्ग खराबीको मार्ग छ, त्यसले त नाशमा पुर्याउँछ, त्यो कुरा चाहिँ भजन सङ्ग्रहमा क्लियर भनेको छ। भजन सङ्ग्रह एकले विश्वासीहरूलाई सही मार्गमा छौँ कि छैनौँ भनेर जाँच गर्नलाई मद्दत गर्दछ। विश्वास गरि नसकेकाहरूलाई चाहिँ धार्मिकताको सन्देश दिन्छ। विश्वास गरि नसकेका, परमेश्वरमा जीवन अनुभव नगरेकाहरूको लागि चाहिँ, परमेश्वरको आशिषको लागि चाहिँ परमेश्वरमा विश्वास गर्नुपर्ने कुरा, होइन? त्यसैले यो दुईटा बाटो, तिनवटा बाटो छैन, दुईटा, कि भित्र कि बाहिर, कि धार्मिक त कि दुष्टता, त्यो कुरा क्लियर यहाँ हामी देखाउँछौँ। अनि दुष्टताको बाटोमा जानेहरू एक दिन नाश हुन्छ हुन्छ। अनि तपाईँ र मैले आजको दिनमा चाहिँ अब कस्तो छ भनेदेखि नि, कतिचोटि चाहिँ हुन त हामीले अर्काको न्याय गर्नु हुँदैन, तर कतिचोटि चाहिँ विश्वासी मान्छेहरू पुरै रूपमा परमेश्वरलाई पछ्याउने भन्दाखेरि अहिलेको संस्कृति, अहिलेको कल्चर, मेरो आफ्नै थुप्रै साथीहरू छ, अनि उनीहरूको कतिवटा भ्यालु सिस्टम देख्दा मलाई अचम्म लाग्छ। परमेश्वरलाई थाहा छ उनीहरू कहाँ छन्, म न्याय पनि गर्न चाहन्न, पहिलाको भन्दा म धेरै सहनशील भएको छु, मान्छेहरूसँग म विवाद पनि गर्दिनँ। तर तपाईँ र मेरो लागि एउटा कुरा के थाहा छ भने नि, प्रभुको वचन अनुसार हामीले नहिँड्दाखेरि चाहिँ हामीलाई नोक्सान चाहिँ जरुर हुन्छ, तर तपाईँ र मेरो आफ्नो कोसिसले, आफ्नो कामले हामी धर्मी पनि हुँदैन। तर हामी केवल यीशुमा भरोसा गरेर आफ्नो जीवन उहाँलाई सुम्पिँदाखेरि चाहिँ उहाँले हामीलाई आफ्नो धार्मिकता दिनुहुन्छ, होइन? त्यसैले यहाँनिर दुईटा मार्ग, धार्मिकताको मार्ग, दुष्टताको मार्ग अथवा भक्तिहीनको मार्ग, भजन सङ्ग्रह एकले यो कुराको बारेमा प्रष्ट देखाएको छ। वास्तवमा बाइबलमा हामीले यो कुराको बारेमा सबै ठाउँमा देख्छौँ। येशु प्रभुको सन्देशमा, पहाडी उपदेशमा त्यही दुईवटा खालको कुरा हामी त्यहाँ देख्छौँ। दुईवटा ढोका, साङ्रो, फराकिलो, दुईवटा बाटो, कठिन र सजिलो, अनि दुईवटा जग, बालुवाको जग र चट्टानको, अनि दुईवटा कुरा चाहिँ अन्धकार, ज्योति, दुईवटा राज्य, होइन? अन्धकारले मृत्युमा लान्छ, यो क्लियर छ, एकदम सिम्पल सिम्पल कुरा, होइन? त्यसैले हामी परमेश्वरमा हुनेहरूको लागि एउटा उत्साहित हुने कुरा हो, होइन? त्यसैले भजन सङ्ग्रह एक यति महत्त्वपूर्ण छ, यसमा पुरा सन्देश छ। परमेश्वरले हामीलाई एउटा क्रिस्चियन कस्तो हुन्छ भन्ने कुरा हामीले यहाँ प्रष्ट पाउँछौँ। हामीले कमसेकम यो भजनलाई चाहिँ धेरै पढ्ने र कण्ठ गर्दाखेरि फाइदा हुन्छ, होइन? अनि एउटा चाहिँ के भन्न सकिन्छ यहाँ, परमेश्वरको प्रतिज्ञाको घोषणा पनि भन्न सकिन्छ। जो मान्छे परमेश्वरको वचनमा लाग्छ, वचनको डिलाइट इन द वर्ड अफ गड, होइन, डिलाइट, डिलाइट भनेको चाहिँ वचनको, परमेश्वरको वचनप्रति एकदम चाहना राख्छ, परमेश्वरको वचनमा रात दिन ध्यान दिन्छ, त्यो मान्छे चाहिँ हाउ ब्लेस्ड, कति आशिषै आशिषले भरिपूर्ण, किनभने ऊ चाहिँ समुद्रको किनारमा रोपेको बोट जस्तो, अनि त्यो परमेश्वरको सङ्गतिको कारणले धन्य हो त्यो मानिस जो भक्तिहीनहरूको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा रहन्छ। अनि त्यो कुरो हामी यहाँ प्रष्ट देख्छौँ। त्यसैले भजन सङ्ग्रह आशिष दिने कुराबाट सुरु हुन्छ, धन्य, आशिषित, त्यसको पहिलो शब्द त्यहीबाट सुरु हुन्छ, अनि धार्मिकताको मार्गमा हिँड्नेहरूको लागि विशेष आशिष वा प्रशस्त आशिषको घोषणा यहाँ गरिएको छ। धार्मिकताको बाटोमा हिँड्ने मानिस को हो? धार्मिकताको बाटोमा हिँड्ने मानिसहरू तिनीहरू हुन् जो येशु ख्रिस्टमा विश्वास गरेर परमेश्वरबाट जन्म पाएका क्रिस्चियन विश्वासीहरू, अनि त्यो धन्य त्यो मानिस भन्ने यो चारवटा शब्द मात्रै हामीले यसपालि मैले विश्वास विचार गरिरहेको, तर यहाँनिर मानिस भनेको चाहिँ पुरुष र स्त्री, होइन, सबै मानिस जाति भन्ने बुझ्नुपर्छ। त परमेश्वर येशु ख्रिस्टमा क्रिस्चियनको अवस्थाको बारेमा यहाँ लेखेको छ। अब तपाईँ र मेरो लागि आज यो एउटा के हो भने, कतिचोटि चाहिँ मान्छेहरूको जीवन, मान्छेले के सोच्छ भने, धेरै किसिमको यो क्रिस्चियन प्रचारहरू गर्ने गर्छन्। कति क्रिस्चियनहरू मैले भेटेको छु, उनीहरू चाहिँ एकदमै नियममा, यस्तो के अरे, उनीहरूले चाहिँ अब क्रिस्चियन पर्फेक्ट हुन्छ जस्तो, अनि त्यसले गर्दाखेरि कहिलेकाहीँ के हुँदो रहेछ भने नि, त्यो अलिक कमजोर मान्छेहरूमा चाहिँ म त भइनँ कि, मेरो त पुगेन कि, न म चाहिँ पक्का प्रभुले मलाई गर्नुभएको छैन कि, यस्तो शङ्का वास्तवमा त्यो शैतानबाटै आउँछ क्या। किन हाम्रो विश्वास, हाम्रो उद्धार, हाम्रो आशिष, हामीमा सबै कुरा हाम्रो कारणले आउँदैन, परमेश्वरको कारणले आउँछ, उहाँको जुवा हल्का छ, हाम्रो बोझ चाहिँ उहाँलाई दिनुपर्ने त्यति। यो नै सुसमाचारको सबभन्दा ठुलो पक्ष हो कि हामीले यो धर्म कर्म गर्ने मान्छे हुन्छ नि, कतिवटा तीर्थ व्रत, होइन, अनि हुन चाहिँ अब क्रिस्चियनहरूले चाहिँ 40 दिनको फास्टिङ गर्छन् अनि कसैलाई त्यो अगुवाई हुन्छ भने त्यसको त्यसमा मेरो विरोध केही छैन। तर म के भन्छु भने नि, परमेश्वरले हामीद्वारा उद्धारको लागि केही गर्न भन्नुहुन्न, केवल उहाँलाई विश्वास गर्नु पऱ्यो, उहाँलाई स्वीकार्नु पऱ्यो, ग्रहण गर्नु पऱ्यो। तपाईँ र म आशिषित हौँ, कति आशिषित, यो कुरो परमेश्वरको वचनमा छ, यो उहाँको प्रतिज्ञा हो। तपाईँ मेरो उद्धार मुक्ति आशिष चाहिँ हामीमा होइन कि उहाँमा छ, उहाँद्वारा आउँछ, किनभने हामीलाई आशिष दिने अरू कोही छैन, परमेश्वर हुनुहुन्छ। अनि जो परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ त्यो प्रशस्तताको आशिष दिनुहुन्छ, अनि त्यो सबभन्दा विशेष आशिष दिनुहुन्छ। अनि यो नै परमेश्वरको वचनमा हामीले एकदमै महत्त्वपूर्ण कुरा हामी देख्दछौँ। अब यहाँनिर परमेश्वर मात्र सबै आशिषको स्रोत हुनुहुन्छ, असल कुराको स्रोत परमेश्वर मात्रै हुनुहुन्छ, सबै आशिष चाहिँ परमेश्वर आफैले दिनुहुन्छ तपाईँ र मलाई। अनि अर्को एउटा पोइन्ट के छ भनेदेखि, हामीलाई यो थाहा हुनुपर्छ, तपाईँ र मैले केही गर्नु पर्दैन परमेश्वरको आशिष पाउन, किनभने कति मान्छेहरूको सानैदेखि सिकेको कुरा चाहिँ के छ भनेदेखि, कोसिस गर्नु पऱ्यो, पुगेन कि न यति गर्ने उति गर्ने होइन, विश्वास गर्ने, टोटल उहाँमा सुम्पिदिने, यो नै खुसीको कुरा हो होइन। त्यसकारणले परमेश्वरको वचनमा त्यो हुन्छ, यो आशिष माथिबाट आएको हुन्छ, कुनै पनि आशिष माथिबाट। अनि हामीले याकुबको पत्रमा पढ्छौँ नि, पहिलो के अरे याकुब 1:17 के लेखेको छ भने, हरेक असल दान हरेक सिद्ध वरदान स्वर्गबाटको हो, अनि यो वरदान ज्योतिका पिताबाट आउँछ, जो चाहिँ बदलिरहने छाया जस्तो, उहाँमा कुनै फेरबदल हुँदैन। हामीले हिब्रूमा पढ्छौँ नि, हिजो आज सधैँभरि येशु समान छन्, हामी फेर्छौँ उहाँ मात्रै, कहिल्यै उनी मात्र कहिले फेर्दैन, हामीले भजनमा गाउँछौँ होइन, कोरसमा। त्यसैले त्यो ज्योतिको पिता होइन, ज्योतिको पिता परमेश्वरबाट सबै आशिष आउँछ, यो कुरो परमेश्वरको वचन हो। यो हाम्रो लागि, अब तपाईँ र मैले मिस्टेक गरे हुन्छ, हामीले गल्ती गरे हुन्छ, हामी कहिले पनि त्यो बिट के भन्छ त्यसलाई भने, त्यो गिल्टी फिल गरेर बसा, शैतानको त्यस्तो चाल हुन्छ हामीलाई गिल्टी फिल गराउने। तर हामीलाई थाहा हुनुपर्छ कि परमेश्वरप्रति हामी फर्किने बित्तिकै, त्यही कुरा परमेश्वर येशूतिर फर्किने भन्ने कुरा उहाँले घुम्टो हटाइदिनुहुन्छ। 2 कोरिन्थी 3:13 तपाईँले देख्नुहुन्छ नि होइन, 13-14 पदतिर, अनि 18 पदमा के छ, हामी एउटा महिमादेखि अर्को महिमामा सर्दै जान्छौँ, त्यो महिमा चाहिँ तपाईँ र मेरो कमाइ होइन, त्यो त परमेश्वरको आशिष हो, उहाँ हामीमा जिउनुहुन्छ। यो क्रिस्चियन जीवन परमेश्वर हामीमा जिउने जीवन हो। त्यस कारणले डिएल मुडीले के भनेको थियो, एउटा सानो कोट मलाई मुडीको सम्झना आयो, डिएल मुडीले, अल द लोर्ड्स ट्री आर एभरग्रिन, उसले डिएल मुडी चाहिँ तपाईँलाई थाहा छ होला, मुडी बाइबल कलेज सुरु गर्ने, धेरै नपढेको मान्छे, बोल्दाखेरि अङ्ग्रेजी पनि टुड्क्या पुड्क्या हुन्थ्यो अरे, तर परमेश्वरको वचन प्रचार गर्ने बेलामा आत्माको शक्तिमा कति मान्छेहरू तुरुन्तै, किनभने उसमा चाहिँ परमेश्वरको उपस्थिति त्यो शक्तिमा प्रचार हुन्थ्यो होइन, किनभने डिएल मुडीले के गर्थे अरे भने, जुन बेलामा प्रचार गर्ने हो, उसको पुलपिटको पछाडि अर्को कोठामा एक झुन्ड दिदीबहिनीहरू प्रार्थना गरेर आउँथ्यो अरे क्या। भनाइको मतलब के छ भने, तपाईँ र म जो परमेश्वरमा हुन्छौँ नि, हामी चाहिँ परमेश्वरको रुखहरू जस्तै हो, अनि त्यो चाहिँ एभरग्रिन भनेको कहिले पात नहर्ने, कहिले जहिले पनि हरियो बस्ने क्या। थिङ्क अबाउट द्याट्स क्रिस्चियन, किनो त्यो तपाईँ र मेरो बारेमा भनेको, तपाईँ र मेरो बारेमा के भनेको छ भने, हामी चाहिँ पात नझर्ने रुखहरू हौँ, अनि तपाईँ र मेरो कोसिसबाट होइन, परमेश्वरबाट। अनि हामी उहाँलाई धन्यवाद दिएर एकदम प्रफुल्ल हुन सक्छौँ। वास्तवमा धन्यको मतलब चाहिँ, मैले अघि सुरुमै भनिसकेँ, धन्यको मतलब चाहिँ हिब्रूमा चाहिँ प्लुरल भनेको मतलब प्रशस्त आशिष, आशिषित व्यक्ति, हाउ ब्लेसेड इज द म्यान होइन, त्यो बहुवचनको हो। त्यसैले त्यो कुरो हामीले विचार गर्नु पऱ्यो, त्यो हाउ ब्लेसेड इज द म्यान इज नथिङ टु डु हाम्रो आफ्नै क्षमताले कति पनि होइन क्या, त्यो कुरो चाहिँ हामीलाई थाहा हुनु पऱ्यो। त्यसैले तपाईँहरू मैले कहिले पनि यो विचार गर्नु पर्दैन कि मलाई चाहिँ प्रब्लम, कहिलेकाहीँ हाम्रो संसारिक तवरले हामीमा सफलता नहोला, पैसा नहोला, घर नहोला, होइन, धेरै कुरा नहोला, तर परमेश्वरको आशिष त्यही बेलामा पनि हुन्छ, किनभने त्यो आशिष चाहिँ हामीमा होइन कि उहाँमा भरोसा गरेर आउँछ, उहाँको जुवा हलुङ्गो छ, होइन? त्यसैले त्यो कुरा मतलब प्रशस्त आशिष चाहिँ परमेश्वरबाट आउँछ। वास्तवमा युहन्ना 10:10 यसु प्रभुले जुन कुरा भन्नुहुन्छ नि, म आएँ ताकि तिमीले जीवन पाओ, त्यो प्रशस्त मात्रामा पाओ, त्यो प्रशस्त। त्यसैले येसु ख्रिस्ट जब हामीले ग्रहण गर्छौँ युहन्ना 1:12, हामी परमेश्वरको छोराछोरी हुन्छौँ। अनि त्यो परमेश्वरको छोराछोरीको हिसाबले तपाईँले एफिसी 1 अध्यायदेखि नै हेर्न सक्नुहुन्छ, सबै कुरा स्वर्गीय स्थानमा ख्रिस्ट येसुद्वारा परमेश्वरको सबै आशिष को भागीदार हामीलाई बनाउनुहुन्छ, सबै आशिष हामीलाई दिनुहुन्छ। त्यो उहाँको प्रतिज्ञा हो। त्यसैले तपाईँ र मैले आत्मिकी आशिष है, तपाईँ र मैले परमेश्वरमा भरोसा गर्नुपर्छ। त्यसैले हाम्रो जीवन जिउने कुरामा हामीले यो झन प्रशस्त मात्रामा आशिषमा हामी जिउन सक्छौँ। परमेश्वरबाट आउने आशिष हाम्रो जीवनमा हामीलाई जे खाँचो हुन्छ आत्मिकी तवरले, हाम्रो जीवन जिउने हिसाबले, परमेश्वरबाट आउने यो प्रशस्तताको आशिष, त्यो धन्य ब्लेसेड, त्यहाँ कति पनि कमी छैन, चाहिने भन्दा प्रशस्त छ। त्यो कुरो हामीलाई विचार हामीलाई परमेश्वरको वचनले भन्न खोजेको। अर्को कुरा चाहिँ यो धन्य ब्लेसेड, हाउ ब्लेसेड इज द म्यान, धन्य त्यो मानिस, त्यो त्यसको मतलब, त्यो आशिषित, त्यसको मतलब चाहिँ त्यसको दुईवटा अर्थ, दुई किसिमको अर्थ हामीले विचार गर्न सक्छौँ। त्यो पहिलो चाहिँ व्यक्तिगत रूपमा त्यो धन्य भयो, त्यो मानिस येशु ख्रिस्टमा नयाँ जन्म पाएर परमेश्वरको छोराछोरी भएर परमेश्वरको आशिषको भागीदार, अब उसको परमेश्वरसँग फेलोसिप। किन हामीले यो कहिले पनि भुल्नु हुँदैन, हामी सांसारिक तवरबाट के होला, शारीरिक तवरबाट पनि कमजोर होला, सबै परिस्थिति केही पनि सिचुएसन अथवा सर्कमस्टान्सेस नट प्रुभ एनिथिङ, तर तपाईँ र म उहाँको सङ्गतिमा हुन्छ, त्योभन्दा ठुलो कुरा केही छैन। वी हेभ अ रिलेसनसिप विथ अ लिभिङ गड, त्यो सबभन्दा ठुलो आशिष हो। तपाईँ र म त्यो परमेश्वरमा, त्यो धन्य भन्ने शब्दमा होइन, परमेश्वरसँग साँच्चो सम्बन्धमा हामी रहेको हुन्छौँ, होइन? येसुले भन्नुहुन्छ नि, दागको मोठ म हो, तिमीहरू हाँगा हो। अनि मानिसले पापको कारण परमेश्वरको सम्बन्धबाट टाढा हुन्थ्यो, तर पाप त क्षमा भएको हुन्छ नि त, होइन? त्यस कारण त्यो मान्छे आशिषित हुन्छ, किनभने येसु ख्रिस्टमा क्षमा पाएको हो नि, उसले आफैले पापको लागि केही पनि गर्न सक्दैन। परमेश्वरसँग पवित्र सम्बन्धमा हरेक व्यक्ति जो परमेश्वरमा हुन्छ, त्यस कारण ऊ आशिषित हो। अनि रोमीमा पावलले के भन्छन्, रोमीमा 4 शब्द मैले भनेको थिएँ, एउटा चाहिँ कन्डेमिनेसन, कुनै पनि व्यक्ति परमेश्वरबाट जीवन पाउनु अगाडि, क्षमा पाउनु अगाडि दण्डको भागीदार, जब परमेश्वरमा विश्वास गर्छ सुसमाचारद्वारा, त्यो मान्छे के हुन्छ, जस्टिफिकेसन, स्याङ्क्टिफिकेसन, ग्लोरिफिकेसन। त्यस कारण धन्य त्यो मान्छे जो जस्टिफाइड, परमेश्वरको अगाडि पाप रहित, त्यो सबै उहाँको अनुग्रहमा भयो, उहाँले गर्नुभयो, त्यो परमेश्वरको बचाउने, अङ्ग्रेजीमा सेभिङ फेथ भन्छ त्यसलाई, होइन, बचाउने अनुग्रह। अब अनुग्रह ग्रेस भन्छ, ग्रेस भनेको चाहिँ परमेश्वरको सहायता, हामीहरू केही पनि छैन त्यसमा, केवल परमेश्वरको सहायता, होइन? जसरी तारमा बत्ती आउँछ नि, करेन्ट आउँछ, अनि यहाँ हामी दुनियाँभरको घरमा हिटर बाल्छौँ अथवा खाना बनाउँछौँ, त्यो सबै आउँछ नि, त्यो तारबाट करेन्ट आउँछ। त परमेश्वरमा विश्वास गर्ने मान्छेहरूमा आत्मामा येशु प्रभु पवित्र आत्मा हामीमा रहनुहुन्छ, त्यो आत्माद्वारा परमेश्वरको अनुग्रहको शक्ति हामीमा काम गर्नुहुन्छ, त्यो सबै उहाँद्वारा गर्नुहुन्छ। मान्छे चाहिँ जस्टिफिकेस, निर्दोष हुन्छ संसारमा। सबै अघि सुरुमै तपाईँलाई भनिसकेँ, दुई किसिमको मान्छे संसारमा छन्, एउटा चाहिँ परमेश्वरलाई चिन्ने धन्य, अर्को चाहिँ श्रापित, होइन, ब्लेसेड। अब फेरि यहाँनिर हामीले कन्फ्युज के गर्नुहुन्न भने, त्यो ब्लेसेड भनेको चाहिँ तपाईँ र ममा भरोसा छैन, हामी पर्फेक्ट हुँदैन, तर हाम्रो विश्वास येसुमा जब हुन्छ, हामीले प्रभु भनेर उहाँको, उहाँमा आफ्नो विश्वास राख्छौँ, हाम्रो अवस्था, हामी चाहिँ आशिषित हुन्छौँ। किनभने हाम्रो सम्बन्ध चाहिँ जीवन दिने जो स्रोत हुनुहुन्छ उहाँसँग सम्बन्ध, प्रत्येक जो येसुलाई पछ्याउँछन् उनीहरू दुष्टताको मार्गबाट स्वतन्त्र भइसकेका हुन्छन्, होइन? उनीहरू परमेश्वरको आश्रममा हुन्छ, अथवा के भन्छ, परमेश्वरको श्राप उनीहरूबाट क्षमा भएको हुन्छ, धोइएको हुन्छ. नो कन्डेम, नो कन्डेमिनेसन भनेको छ नि रोमी 8:1 होइन, रोमी 8:1 ख्रिसमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन भनेर लेखेको छ. धन्य ब्लेसेड त्यही हो, अर्को समूह हुन्छन् के अरे. त्यसैले ख्रिस्ट येसुमा नभएकाहरू जति हुन्छन् उनीहरूको अवस्था चाहिँ त्यस्तो हुँदैन, उनीहरू ब्लेसेड होइन, उनीहरूमा दण्ड परमेश्वरको क्रोध श्राप हुनसक्छ. कुनै पनि बेला उनीहरू परमेश्वरतिर फर्किन सक्छन् र उनीहरूले परमेश्वरको आशिष निगाह पाउन सक्छन्, आशिषित हुन सक्छन्. तर येसु ख्रिस्ट मात्र त्यसको निम्ति मध्यस्थ हुनुहुन्छ अनि प्रत्येक मानिस येसु ख्रिस्टको धार्मिकताको कारणले येसुको एउटा भनिन्छ नि क्लोथ अफ राइचियसनेस, वी आर क्लोथ विथ राइचियसनेस अफ क्राइस्ट. येसुको धार्मिकताको लुगा हामी लगाउँछौँ, वस्त्र हामी पहिरन्छौँ. भनेको मतलब हाम्रो केही पनि होइन नि, लुगा लाउने भने त बाहिरबाट आउँछ नि होइन. येसुको धार्मिकता हाम्रो धार्मिकता, परमेश्वरको धार्मिकता हाम्रो निम्ति बन्न सक्न सक सकुन् भनेर येसु संसारमा आउनुभयो होइन, क्रुसमा मर्नुभयो. अनि उहाँलाई रोमी 1 अध्यायमा यो सबै कुरा लेखिएको छ. सो आशिषित व्यक्ति चाहिँ धन्यको व्यक्ति हो. अनि यसको मुख्य अर्थ चाहिँ येसु ख्रिस्ट जो स्वर्गमा परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ. अनि हामीले एफिसी 2 अध्यायमा हेरेका थियौँ कसरी येसु ख्रिस्टद्वारा जीवित भएपछि हामी अहिले नै आत्मिक रूपमा येसु प्रभु जो परमेश्वरको दाहिने बाहुलीमा सबै शक्तिमा सर्वोच्चमा विराजमान हुनुहुन्छ, हामी उहाँसँगै आत्मामा अहिले नै बसालिएका छौँ. अब यो चाहिँ हाम्रो लागि बुझ्न गाह्रो छ, तर प्रभुको वचनमा यो कुरा छ अनि त्यसमा हामीले के गरे होइन, सबै कुरा येसुले गरे. अब दोस्रो मतलबको कुरा गरौँ. दोस्रो मतलब, पहिलो चाहिँ यो आशिषितको कुराको पहिलो, दोस्रो मतलबको कुरा चाहिँ हामीले 2 पदमा हामीले अघि हेरेका थियौँ, आनन्दको कुरा छ यसमा, परमेश्वरको आनन्द. अनि यो आनन्दको कुरा, आनन्दले भरपूर र शान्तिले भरपूर, हाम्रो समझलाई नै माफ गर्ने शान्ति भन्छ नि, अनि त्यो चाहिँ ख्रिस्ट येसुबाट क्षमा पाएको व्यक्ति. अनि त्यो आनन्द चाहिँ कुनै पनि भनौँ न कहिलेकाहीँ खुसी हुने कुरा, मान्छेहरू पैसा कमाउँछन्, नाम कमाउँछन्, सबै मान्छे उसको पछि लाग्छ, धन हुन्छ, ठुलो घर हुन्छ, राम्रो गाडी हुन्छ, धेरै भोगविलास हुन्छ, मोज मजा, अनि मान्छे खुसी हुन्छ होइन, छोराहरूले राम्रोसँग पढिदिन्छ, छोराछोरीको राम्रो जागिर हुन्छ, यो सबै संसारिक तवरले धेरै खुसी हुने कुरा हुन्छ. तर त्यो परमेश्वरबाट पाउने आशिष भन्दा फरक हो, किनभने त्यो क्षणिक हुन्छ, त्यसले सधैँ निरन्तर सन्तुष्टि दिँदैन. तर तपाईँ र मैले जो येसु ख्रिस्टमा जीवन पाएपछि पाउने उहाँको आनन्द छ, उहाँको उपस्थितिको आनन्द, उहाँबाट पाउने शान्ति जुन छ, त्यो चाहिँ गहिरो शान्ति हुन्छ, अनन्त आनन्द हुन्छ. त्यो परिस्थितिले, मान्छेको शरीरमा रोगले, कुनै कुराले, त्यसकारण तपाईँले जो मान्छे परमेश्वरमा साँच्चै नयाँ जीवन पाएको छ, कुनै पनि परिस्थितिमा ऊ चाहिँ एक प्रकारको आनन्द एकदम प्रफुल्लित भएर, पावलको जीवनमा हामी देख्छौँ रोमी झ्यालखानमा बस्दाखेरि उनलाई कति कष्ट थियो, तर अवर्णनीय आनन्दको कुरा उनले गर्छन्. त्यसले धार्मिकताको मार्गमा हुनेहरूको निम्ति यो गहिरो आनन्द परमेश्वरले दिनुहुन्छ, उहाँको उपस्थिति जहाँ हुन्छ त्यहाँ आनन्द हुन्छ होइन, अनि त्यो परिस्थितिमा परिस्थितिको आधारमा हुँदैन. अनि संसारिक कुराहरू जो हामी खुसी हुन्छौँ, धेरै मान्छेहरू मख पर्छन् होइन, कोही सबभन्दा धनी हुन्छन्, कोही बलिया हुन्छन्, कोही के हुन्छन्, हामीलाई पनि काम लाग्थ्यो भएपछि, तर खुसी त्यो तेल क्षणिक कुराहरू, संसारिक कुराले खुसी दिने र परमेश्वरले दिने आनन्द, यो टोटली फरक कुरा. त्यसकारण तपाईँ र ममा यो आनन्द हुनु पऱ्यो, केवल परमेश्वरबाट मात्र आउँछ त्यो आनन्द, उहाँसँग सम्बन्ध भएर, सङ्गति भएर, येसुको उपस्थिति भएर, पवित्र आत्माको भरपुरी भएर मात्र आउँछ. हामी आफैमा त्यो कहिले आउन सक्दैन, हामी आफैमा चाहिँ कता कता गहिराईमा अशान्ति नै हुन्छ होइन. धेरै धनी मान्छे अशान्त भएको देख्छौँ, हामी चिन्तित भएको देख्छौँ होइन, कतिजनाहरू मान्छेहरू आत्महत्या गर्छन्। अर्को कुरा बुझ्नुपर्ने के हो भने, धन्य त्यो मानिस भन्ने सम्बन्धमा त्यो 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 आशिष चाहिँ कुनै सर्कमस्टान्सेस हो, मैले त्यो कुरा भनिसकेँ. कतिपटक मानिसहरूले अलिकति गलत सोच्छन् अनि त्यो खुसी हुने कुरालाई नै आनन्दको कुरामा लान्छन्, तर परमेश्वरमा जीवन पाएर खुसी हुने कुरा चाहिँ यो संसारिक कुराको उपलब्धबाट पाएको आनन्दभन्दा फरक कुरा हो. त्यसैले हामी जहिले पनि परमेश्वरको आनन्दको कुरा विचार गर्नुपर्छ। जब मान्छेको शरीर कमजोर हुन्छ, स्वास्थ्य ठिक हुँदैन, घर हुँदैन, अथवा सांसारिक तवरले धेरै नोक्सान हुन्छ, परमेश्वरको आनन्द जाँदैन। तर त्यो जुन खुसी हुन्छ नि मान्छेहरू, त्यो कारणले भएको सबै फेरि अशान्तिमा पुग्छन्, होइन? अनि यो संसारिक परिस्थितिको कुराको पछि हो, त्यो सबै कुरा चाहिन्छ, हुनु राम्रो होइन, मेहनत गरेर गर्नुपर्छ, तर संसारिक कुरा, संसारिक उपलब्ध धन सबै कुराले दिने र परमेश्वरको उपस्थितिमा हुने आनन्द फरक हो। त्यसैले यहाँनिर आशिषित त्यो मान्छे जो परमेश्वरको उपस्थितिमा पाउँछ त्यो आनन्द, समझलाई नै मात गर्ने शान्तिले उनीहरूलाई भरिएको हुन्छ। त्यसकारणले यहाँनिर परमेश्वरको वचनमा रहने, दिन र रात ध्यान दिने र उहाँको धार्मिकतामा, तर त्यो धार्मिकताको पछि लाग्ने व्यक्ति हामीलाई अहिले थाहा छ त्यो के हो भने, येशु प्रभुद्वारा क्षमा पाएर नयाँ जीवन पाएको क्रिस्चियन भन्ने हामीले बुझ्दछौँ। त्यस कारणले यो अन्धकारमा नभएको तर परमेश्वरको ज्योति भनेछ नि कलसीमा, उहाँले हामीलाई अन्धकारको राज्यबाट आफ्नो पुत्रको ज्योतिको राज्यमा परिवर्तन गरिदिनु भयो, अनि त्यो व्यक्ति परमेश्वरको सम्बन्धमा आएको हुन्छ, अनि उसमा चाहिँ सधैँ आनन्द हुन्छ। त्यस कारणले परमेश्वरको आनन्द र शान्तिको कुरा चाहिँ हामीले पाउँछौँ, अनि सबै परिस्थितिमा यो निरन्तर रहन्छ। महत्त्वपूर्ण कुरा के छ भने, सबैभन्दा महत्त्वपूर्ण परमेश्वरको वचन, येशु प्रभुले प्रचार गरेको वचनको कुरा पनि म अलिकति तपाईँलाई भन्नु मन लाग्यो, त्यसपछि म सिद्धाउँछु। येशु प्रभुले प्रचार गरेको सबभन्दा महत्त्वपूर्ण वचनको कुरा गर्दा मत्ती 5 को आई कुड हैव डन दिस यो 6 पद एक्चुअली पढ्नु मन लाग्यो, त्यसपछि बाँकी पढेर म सिधाउन चाहन्छु। येशु प्रभुको पहाडी उपदेशमा जुन भन्नुभएको कुरा छ, त्यहाँ पनि ठ्याक्कै यो भजन सङ्ग्रह 1 सँग कनेक्ट भएको हामी देख्दछौँ। अब यो 6 पदमा चाहिँ परमेश्वरको न्याय भनेर शीर्षक दिएको छ, किनकि परमप्रभुले धर्मी जनहरूको बाटो जान्नुहुन्छ, भक्तिहीनहरूको बाटो नष्ट हुन्छ, किनभने उनीहरू परमेश्वरको दण्डमा पर्छन्। त्यसपछि तपाईँलाई मैले मत्तीमा पढ्न खोजेको, यानि येशु प्रभुले यो कुरो भन्दाखेरि ठ्याक्कै भजन सङ्ग्रह 1 र यहाँ त्यही सन्दर्भमा मिल्दोजुल्दो कुरा हामी पाउँदछौँ। अनि यहाँनिर 5:3 के छ, धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। आत्मामा दीन भनेको चाहिँ आफैमा धार्मिकताको घमण्ड नगर्ने तर पुरा परमेश्वरमा भरोसा गर्ने, आफ्नो कुरामा भरोसा नगर्ने। अर्को 5:4 र 5 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। त्यस कारण त्यो धन्य, यो पनि ब्लेसेड इज द्याट म्यान, होइन? सो ब्लेसेड मान्छे के हुन्छ, परमेश्वरबाट परिवर्तन भएको मान्छे धार्मिकताको निम्ति शोक गरेको हुन्छ होला उसले, होइन? अथवा विनम्र हुन्छ, अनि उनीहरूले चाहिँ पृथ्वीको अधिकार पाउनेछ। यहाँ छ धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने ती तृप्त हुनेछन्। अनि यहाँनिर 7 पदमा धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। यहाँ अर्को छ शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरको छोराछोरी कहलाउनेछन्। यो सबै कुरा भजन सङ्ग्रह 1 मा परमेश्वरको वचनमा रहने, अनि खराबी संसारको सल्लाह, त्यो काउन्सिल अफ द विकेड भन्छ नि, द्याट इज द वे वर्ल्ड, होइन? काउन्सिल अफ द विकेड भनेको चाहिँ त्यो संसारिक कुरामा लग्ने संसारिक विचार, त्योबाट सधैँ अलग रहने व्यक्ति। त्यो अलग को रहन सक्छ, जसले परमेश्वरप्रति आफ्नो जीवन भरोसामा राख्छ, परमेश्वरको भरोसामा। अनि 10 मा धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने उनी स्वर्गको राज्य उनीहरूकै हो। अनि यहाँ त्यसपछि यो अन्तिम अन्तिम खण्डमा पनि हामीले यही कुरा देख्छौँ। 2टा कुरा तपाईँलाई मैले अघि भनेको थिएँ नि, महत्त्वपूर्ण कुरा एउटा चाहिँ धार्मिकताहरूको मार्ग, अर्को चाहिँ दुष्टको मार्ग। यहाँ पनि साङ्ग्रो ढोका अनि फराकिलो ढोका। अनि मत्ती 7:13 साङ्ग्रो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। विनाशमा पुर्याउने ढोका होइन, त्यस सेम दुष्टको मार्गमा हिँड्ने। अनि अन्तिम यो 14 पद, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै मात्र हुन्छन्। जीवनमा पुर्याउने ढोका भेट्टाउने चाहिँ थोरै मात्र हुन्छन्। त्यसकारणले भजन सङ्ग्रह 1 अध्याय वास्तवमा क्रिस्चियन जीवनको बारेमा प्रशस्त छ। अनि त्यहाँ मैले फेरि सुरुमा भनिहालेँ, धन्य भनेको चाहिँ हाउ ब्लेस्ड, त्यो चाहिँ तपाईँ र म जो ख्रिस्टमा छौँ। यो सबै कुराले के छ त भन्दाखेरि, बाँकी भजन सङ्ग्रह के छ, परमेश्वरलाई आराधना दिने कुरा छ। अनि दाउदले 27:4 हो के अरे भजन सङ्ग्रहमा, म एउटै कुराको चाहना गर्दछु भन्छ, एउटै कुरा, त्यो चाहिँ परमेश्वरको भवनमा, अझ खासमा परमेश्वरको घरानामा भन्ने शब्द छ त्यहाँ। त्यो भवन भनेको चाहिँ घर होइन कि, घराना भनेको चाहिँ परिवार हो। सो परमेश्वरका जनहरूको बिचमा जहाँ परमेश्वर हुनुहुन्छ, हामी एक्लै हुँदैनौँ, अनि त्यहाँ चाहिँ परमेश्वरको उपस्थिति देख्ने कुरा, त्यो चाहिँ परमेश्वरले तपाईँ र मलाई यति ठुलो येशु प्रभुद्वारा उद्धारको निम्ति, आशिषको निम्ति बचाउनु भयो। त्यसैले हामी सुसमाचार, मलाई जहिले जहिले पनि मेरो आफ्नो जीवनको सम्झना आउँदाखेरि, कुनै दिन म हिन्दू थिएँ, त्यसपछि नास्तिक थिएँ, आज 42 वर्ष पछाडि सम्झियो भनेदेखि म अलिअलि आँसु आउन खोज्छ, किनभनेदेखि मेरो जीवनको परिवर्तन म आफैले रोजेर भएको थिएन, परमेश्वरले हर किसिमबाट मेरो हृदय बदल्नु भयो। र आज फर्केर हेर्दाखेरि मैले कमाएको कुरा भन्दा पनि परमेश्वरको अनुग्रह र दया, उहाँले रोज्नु भएको कुरा, मेरो जीवनमा ल्याउनु भएको कुरा। त्यसैले हामी जो ख्रिस्टमा छौँ यति आशिषित छौँ, दिनदिनै हामीले यसको बारेमा परमेश्वरको इच्छा गर्ने, परमेश्वरलाई महिमा गर्ने कुरामा हामी पछि पर्नु हुँदैन।